السلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله. ہمارے پیارے نبی مکی مدنی صلی اللہ تعالی علیہ وآلہ وسلم کا فرمان ہے کہ جو مجھ پر درود پاک پڑھتا ہے اللہ تعالیٰ اس پر رحمت بھیجتا ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد وعلی آلہ وصحبہ وبارک وسلم. حضرت سیدنا وہب بن منبہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ بنی اسرائیل کا ایک عابد یہ بقدر کفایت رزق کماتا تھا، حلال روزی کی جستجو میں رہتا، اور اپنا جو بقیہ وقت ہے وہ اللہ کی عبادت میں گزارتا. ایک مرتبہ مسلسل کئی روز تک اسے مزدوری نہیں ملی، یہاں تک کہ فاقوں تک نوبت پہنچ گئی اور کئی روز تک گھر میں چولہا یہ جلا نہیں. وہ خود بھی بھوکا رہا، اہل و عیال بھی بھوک برداشت کرتے رہے. جب معاملہ حد سے بڑھ گیا تو اس نے اپنی زوجہ سے کہا کہ کل مزدوری کے لیے جب میں جاؤں گا تم دعا کرنا، اللہ تمام مخلوق کو رزق دینے والا ہے، وہ بھی ہمیں محروم نہ رکھے گا. اس کی زوجہ نے بھی یہی مشورہ دیا کہ تم یقین کامل کے ساتھ رزق کی تلاش میں نکلو، اللہ ضرور کوئی راہ نکالے گا. صبح سویرے اللہ کا نام لے کر مزدوری کی تلاش میں نکلا اور جہاں دوسرے مزدور بیٹھے تھے یہ بھی وہاں جا کر بیٹھ گیا کہ جس کو ضرورت ہو مزدوری کے لیے لے جائے. یکے بعد دیگرے تمام مزدوروں کو کوئی نہ کوئی لے گیا لیکن اس کے پاس کوئی نہیں آیا. جب اس عابد نے صورتحال دیکھی تو کہنے لگا، اللہ کی قسم میں آج اپنے رب عز و جل کی مزدوری یعنی عبادت کروں گا. چنانچہ دریا پر آیا، وضو کیا، نفل پڑھنے لگا، سارا دن اسی طرح رکوع و سجدے میں گزار دیا. شام کو جب گھر پہنچا تو اس کی زوجہ نے اس سے پوچھا کہ کیا کسی کے ہاں تمہیں مزدوری ملی؟ تو اس نے جواب دیا کہ آج بہت کریم مالک کے ہاں مزدوری کی ہے، اس نے وعدہ تو کیا ہے کہ مزدوری دے گا. دوسری صبح پھر یہ پہنچ گیا مزدوروں کے پاس، پھر جا کر بیٹھا کہ پھر کوئی اسے کام پر لے جائے، مگر دوسرے دن بھی کسی نے اس کو توجہ نہ دی. اس نے دل میں کہا کہ قسم ہے رب کی، آج پھر میں اس مالک کی مزدوری یعنی عبادت کروں گا. پھر دریا پر آیا، وضو کیا، نفل پڑھتا رہا. جب شام گھر پہنچا تو وہ زوجہ نے پوچھا خالیات، تو کہا کہ آج پھر میں نے اسی مالک کی مزدوری کی ہے، وہ بڑا کریم ہے، اس نے وعدہ کر رکھا ہے کہ مجھے اس کام میں اس کی اچھی مزدوری دے گا اور اس کی اجرت میرے مالک کے پاس جمع ہو رہی ہے. اب فاقوں کی ماری بیوی یہ جھگڑنے لگی، یہاں تک کہ کئی دن فاقے ہو رہے ہیں اور بچوں کی ایسی حالت ہو گئی کہ دیکھی نہیں جاتی، اور آج کئی دن ہوئے ہم نے ایک لقمہ تک نہیں کھایا. तुम जिस मालिक के यहां मजदूरी कर रहे हो उसने आज भी अगर मजदूरी नहीं दी तो हमारा गुजारा कैसे होगा। अब इस बड़ा परेशान, सारी रात करवटे बदलते हुए गुजारी। अब भूख से बच्चे भी बिलक रहे थे, उसकी अपनी भी हालत काबिले रहम थी। अगला दिन आया, फिर मजदूरों के सफ में जाकर खड़ा हुआ। आज फिर उसके अलावा सबको मजदूरी मिली, इसको नहीं मिली। वो आबिद भी रब अज़्ज़वजल की रहमत से मायूस होने वाला नहीं था। दरिया पहुंचा, वुजू किया, दिल में कहा कि आज फिर मैं अपने मालिक की मजदूरी यानी इबादत करूंगा, वो जरूर मुझे इसका बदला अता फरमाएगा। चुनांचे आज फिर उसने सारा दिन इबादत में गुजारा, लेकिन शाम तक उसे कोई रिस्क का बंदोबस्त नजर नहीं आया। अब सोचने लगा कि घर जाकर बीवी बच्चों को जवाब क्या दूंगा, मगर उसके यकीन ने ढारस बंधाई कि जिस रब अज़्ज़वजल की तूने इबादत की है वो तुझे मायूस नहीं करेगा, उसकी जात पर भरोसा रख, वो जरूर तुझे रिस्क अता फरमाएगा। बिल आखिर वो घर की तरफ रवाना हुआ। जब दरवाजे के करीब पहुंचा तो घर के अंदर से खाना पकने की खुशबू आ रही थी और ऐसा महसूस हो रहा था कि घर में खुशी का समय, सारे घर वाले खुशियों से जैसे बातें कर रहे हैं। तो इसे यकीन नहीं आ रहा था कि मेरे घर में ऐसी गुफ्तगू, मेरे घर में ऐसी चहक, मेरे घर से खाने की खुशबू। बहरहाल उसने दरवाजा खटखटाया तो उसकी जौजा ने दरवाजा खोला, बहुत खुश थी। अपने शोहर को देखते ही कहने लगी कि जिस मालिक के यहां तुमने मजदूरी की है वो तो वाकई बड़ा करीम है। आज तुम्हारे जाने के बाद उसका कासिद आया था, उसने हमें बहुत सारे दिरहम और दीनार, उम्दा कपड़े दिए, आटा गोश्त काफी मकदार में दिया और कहा कि जब तुम्हारा शौहर आ जाए उसे सलाम कहना और कहना कि तेरे मालिक ने तेरा अमल कबूल कर लिया है और वो तेरे अमल से राजी है। ये इसका बदला है जो तूने अमल किया है, अगर तू ज्यादा अमल करता तो तेरा अजर भी बढ़ा दिया जाता। तो बहरहाल मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, रब ताला की करम नवाजियों का क्या कहना कि बंदे को वो ताकत भी अता फरमाता है, सेहत भी अता फरमाता है, और वो बंदा जब उसकी करम नवाजियों पर सज्दा शुक्र बजा लाता है, उसकी इबादत में आगे बढ़ता है, तो अल्लाह ताला उसको कैसी कैसी नेमतें अता फरमाता है। तो दुनिया में बसने वाले तमाम जानदार, ख्वाह तरक्की याफ्ता शहरी हो या किसी गांव के देहाती, गहने जंगलात में रहने वाले हैवानात हो या बुलंदो बाला दरख्तों की चोटी पर आबाद परिंदे, समंदर की गहराइयों में रहने वाली मछलियां हो या पत्थरों के पेट में अल्लाह की तस्बीह और तकदीस करने वाले कीड़े, हर एक का रिस्क खुदाए खालिक और रज़ाक ने अपने जिम्मे ले रखा है। चुनाचे अल्लाह ताला कुरान पाक में इरशाद फरमाता है, वमा मिन दाबतिन फिल अर्द इल्ला अलल्लाह रिस्कुहा। तर्जमा कंजुल ईमान, और जमीन पर चलने वाला कोई ऐसा नहीं जिसका रिस्क अल्लाह के जिम्मे करम पर ना हो। और अल्लाह ताला की शान रहमत है मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों और मदनी चैनल के नाजरीन कि रब ताला अपने बंदों को रिस्क अता फरमाता है। और ये जो आयत मैंने अभी तिलावत की, इसकी तफसीर में हकीमुल उम्मत मुफ्ती अहमद यार खान नूरुल इरफान शरीफ में फरमाते हैं कि इस आयत में जमीन पर चलने वाले का जिक्र फरमाया गया है कि हमको इन्हीं को मुशाहिदा यानी इन्हीं को देखते हैं, वरना जिन्नात मलाइका वगैरह सबको रब रोजी देता है। और इसके जो रिस्क देने की जो सिफत है हमारे रब अज़्ज़वजल की, ये सिर्फ हैवानों में मुनहसिर यानी मौकूफ नहीं, जो जिस रोजी के लायक होता है उसे वैसी रोजी दी जाती है। फिर मुफ्ती साहब फरमाते हैं कि मां के पेट में जब बच्चा होता है तो उसके पेट में अलग किस्म की रोजी मिलती है। मां के पेट में बच्चे को अलग किस्म की रोजी मिलती है। जब पैदा होता है तो दांत निकलने से पहले अलग किस्म की रोजी मिलती है, दांत निकलने के बाद अलग किस्म की रोजी मिलती है। तो अल्लाह ताला की शान रहमत है, खुद रब ताला हर जानदार के रिस्क का कफील है। तो बंदे को चाहिए कि उसी की जात पर तवक्कुल करे और नाजायज जराए इख्तियार करना, जैसे सूद का लेन देन कोई कर लेता है, हराम रोजी कमाना शुरू करता है, तो नाजायज तरीके से मतलब कमाने के बजाय हलाल तरीके से रिस्क तलब किया जाए, तो जो नसीब में है वो जरूर मिलेगा। हमारे प्यारे नबी मक्की मदनी सल्लल्लाहु तआला अलैहि वसल्लम का फरमान है कि बेशक रिस्क बंदे को तलाश करता है जैसे उसकी मौत उसे तलाश करती है। नहीं, जो बंदे को अगर ये कामिल यकीन हो जाए ना कि जो मेरे नसीब में है वो मुझे जरूर मिलेगा, मुझे कोशिश करनी है, तो ये ऐसी पुरसुकून लाइफ इंसान अपनी गुजार सकता है कि बहुत टेंशन फ्री हो सकता है कि जब मेरे नसीब में करोड़पति बनना लिखा है, मैं कोशिश करूंगा तो बनूंगा, तब दुनिया की कोई ताकत उसके रोक नहीं सकती है। और अगर मेरे नसीब में ही 10,000 रुपए कमाने तो मैं चाहे जितनी भी एफिशिएंसी दिखा दूं, मेरे नसीब में जो मुझे वही मिलेगा। तो मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, क्या प्यारी हदीस बयान हुई कि बेशक रिस्क बंदे को तलाश करता है जैसे उसकी मौत उससे तलाश करती है। लिहाजा इस हदीस पाक को पेश नजर रखते हुए अल्लाह पर कामिल भरोसा रखना चाहिए और इस बात को अपने पल्ले से बांध लेना चाहिए कि रिस्क की वसअत और फरावानी ये अल्लाह की रिजा में ही पोशीदा है। अल्लाह ताला एक और मकाम पर इरशाद फरमाता है, वमन यत्तकिल्लाह यजअल लहू मखरजा वयरज़ुकहू मिन हैसु ला यहतसिब وَمَنْ يَتَوَكَّلْ عَلَى اللَّهِ فَهُوَ حَسْبُ، اور جو اللہ سے ڈرے اللہ اس کے لیے نجات کی راہ نکال لے گا، اللہ اس کے لیے نجات کی راہ نکال دے گا اور اسے وہاں سے روزی دے گا جہاں اس کا گمان نہ ہو، اور جو اللہ پر بھروسہ کرے تو وہ اسے کافی ہے۔ تو میرے میٹھے میٹھے پیارے پیارے اسلامی بھائیوں، واقعی حالات بسا اوقات آزمائش ہو جاتی ہے۔ جیسا کہ علماء نے لکھا ہے کہ اللہ تعالیٰ نے دنیا میں تمام انسانوں کو بھی ایک جیسا رزق عطا نہیں فرمایا، بعض لوگ غریب ہیں، بعض لوگ متوسط یعنی درمیان ہیں، اور بعض امیر۔ اس میں بھی اللہ تعالیٰ کی بے شمار حکمتیں ہیں۔ اور اس ضمن میں ایک حدیث پاک میں بھی ہمارے پیارے نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا ہے، ارشاد ہوا کہ اللہ تعالیٰ ارشاد فرماتا ہے کہ میرے بعض مومن بندے ایسے ہیں جن کے ایمان کی بھلائی مالدار ہونے میں ہے، اگر میں انہیں مالدار نہ کروں تو وہ کفر میں مبتلا ہو جائیں گے، اور میرے بعض مومن بندے ایسے ہیں کہ ان کے ایمان کی بھلائی مالدار نہ ہونے میں ہے، اگر میں انہیں مالدار کر دوں تو وہ کفر میں مبتلا ہو جائیں گے۔ تو اللہ جانتا ہے کہ کس کے حق میں کیا بہتر ہے۔ تو بعض موقعوں پر آزمائش کا سامنا ہوتا ہے، تو یہاں انشاءاللہ چند ایک باتیں قناعت کے متعلق اور پھر ضمناً گھریلو اخراجات کو کنٹرول کیسے کیا جائے، اس حوالے سے انشاءاللہ چند مدنی پھول بیان کرنے کی کوشش کروں گا۔ قناعت کسے کہتے ہیں؟ اس کی تعریف بیان کرتے ہوئے حضرت علامہ عبد المصطفیٰ آدمی رحمت اللہ تعالی علیہ فرماتے ہیں کہ انسان کو جو کچھ خدا کی طرف سے مل جائے اس پر راضی ہو کر زندگی بسر کرتے ہوئے حرص اور لالچ کے چھوڑ دینے کو قناعت کہتے ہیں۔ قناعت کی عادت انسان کے لیے خدا کی بہت بڑی نعمت ہے۔ قناعت پسند انسان یعنی جو اللہ نے دیا اس پر راضی ہو جائے، وہ سکون کی دولت سے مالا مال ہو جاتا ہے، جبکہ لالچی حریص انسان ہمیشہ پریشان رہتا ہے۔ تو اللہ اپنے بعض بندوں کو زیادہ اور بعض کو کم رزق عطا فرماتا ہے، تو اس میں بندے کو چاہیے کہ ہر حال میں رب تعالی سے راضی رہے اور سیدنا عمر فاروق اعظم رضی اللہ تعالیٰ عنہ روایت کرتے ہیں کہ پیارے نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ اللہ تعالیٰ فرماتے ہیں میرے بعض مومن بندے ایسے ہیں کہ مالداری ان کے ایمان کی قوت کا باعث ہے، اگر میں انہیں محتاج کر دوں تو ان کے عقیدے فاسد ہو جائیں، اور بعض بندے ایسے ہیں کہ تنگی اور محتاجی ان کے ایمان کی قوت کا باعث ہے، اگر میں انہیں غنی مالدار کر دوں تو ان کے عقیدے خراب ہو جائیں۔ تو جسے رزق کی تنگی کا سامنا ہو وہ یہ نہ سوچے کہ فلاں شخص اتنا مالا مال ہے، فلاں کو اتنی دولت عطا ہوئی، جبکہ میں رزق کے معاملے میں تنگیوں کا سامنا کر رہا ہوں، بلکہ اسے اس بات پر غور کرنا چاہیے کہ تھوڑا رزق ملنا اسی میں میری بھلائی ہوگی، کیونکہ جس چیز میں میری بھلائی ہے اسے میرا رب بہتر جانتا ہے، میں نہیں جانتا، اور وہی رزق دینے والا ہے، اس لیے اس کی بارگاہ سے مجھے دوسروں کے مقابلے میں کم رزق ملنے میں یقیناً میری دنیا اور آخرت کی بھلائی ہوگی، اور اسی میں میری ایمان کی قیمتی ترین دولت کی حفاظت کا سامان ہوگا، کیونکہ ہو سکتا ہے دولت ملنے پر میرا دل بدل جائے اور اللہ کی نافرمانیوں میں مبتلا ہو کر کہیں ایسا نہ ہو میں اپنا ایمان ہی ضائع کر دوں، اور یوں قیامت کے دن جہنم کے دردناک عذاب میں ہمیشہ کے لیے مبتلا ہو جاؤں۔ تو جب ایسی سوچ بنے گی نا میرے میٹھے بیٹے اسلام بھائی، تو انسان کو بڑی سکون نصیب ہوگا، اور واقعی جو تھوڑے مال پر راضی ہو جائے، یعنی جو اس کے نصیب میں ملا اس نے شکوا نہیں کیا رب سے، بات ہوتا ہے کہ ملتا ہے لیکن ہمیشہ جب اپنے سے اوپر والے کو دیکھیں گے تو ظاہر شکوا ہی رہے گا، بھائی اگر میں موٹر سائیکل پر گھوم رہا ہوں اور میں ہمیشہ کار والے کو دیکھوں گا تو شکوا ہی رہے گا نا کہ یار میں موٹر سائیکل پر ہوں یہ کار پہ گھوم رہے ہیں، اچھا اگر کار میں گھوم رہا اور کوئی ایئر کنڈیشن کار میں گھوم رہا ہے تو بھی شکوا رہے گا کہ میری چھوٹی گاڑی یہ بڑی گاڑی میں گھوم رہا ہے۔ تو یہ تو ہمیشہ کا معمول رہے گا، کیونکہ اس معاملے میں تو دیکھا یہی ہے کہ جھونپڑی میں رہنے والا اگر گھر میں بھی رہنے لگتا ہے نا پھر بھی وہ بنگلے پر نظر کرتا ہے، چھوٹے بنگلے والا بڑے بنگلے پر نظر رکھتا ہے، تو یہ پیٹ تو بھرے گا ہی نہیں۔ تو اگر اللہ کے دیے ہوئے پر راضی ہو جائیں تو کل بروز قیامت رب تعالی اس کے تھوڑے سے عمل پر راضی ہو جائے گا۔ امیر المومنین مولا علی مشکل کشا کرم اللہ تعالی وجہہ الکریم سے روایت ہے کہ اللہ کے پیارے نبی مکی مدنی صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ جو اللہ کے تھوڑے رزق پر راضی ہوگا اللہ اس کے تھوڑے عمل پر راضی ہوگا۔ تو تمام انبیاء کرام، صحابہ کرام، اولیاء کرام کی مبارک زندگیاں، یہ کنات کے مدنی پھول ان سے ہمیں ملتے ہیں، کاش ہم مطالعہ کریں، کاش ہم سنیں، اور اس کو سن کر اپنی زندگی پر جب نافذ کریں گے تو زندگی بڑی پرسکون گزرے گی۔ مکی مدنی صلی اللہ تعالی علیہ وآلہ وسلم کی ساری زندگی صبر و قناعت سے بھری ہوئی ہے، نبی پاک علیہ الصلوۃ والسلام کی حیات طیبہ کا اگر مطالعہ کرتے تو کہیں بھی عیش نظر نہیں آتا، نہ کبھی آپ صلی اللہ علیہ وآلہ وسلم نے ان کے حصول کے لیے کوئی کوششیں کی، نبی پاک علیہ الصلوۃ والسلام کو مال غنیمت کے طور پر بڑے بڑے خزانے ملے، مگر آپ وہ سب مسلمانوں میں تقسیم فرما دیتے۔ صحابی رسول سیدنا ابو ہریرہ رضی اللہ تعالی عنہ فرماتے ہیں کہ ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کے گھر والوں نے 3 دن تک کبھی بھی پیٹ بھر کر کھانا نہیں کھایا، یہاں تک کہ آپ صلی اللہ علیہ وآلہ وسلم اس دنیا سے تشریف لے گئے۔ تو میرے میٹھے میٹھے پیارے پیارے اسلامی بھائیوں، صدر الافاضل علامہ سید محمد نعیم الدین مراد آبادی رحمت اللہ تعالی علیہ فرماتے ہیں کہ پیارے نبی صلی اللہ علیہ وآلہ وسلم کی وفات ظاہری تک حضور کے اہل بیت اطہار نے کبھی جو کی روٹی بھی 2 روز برابر نہ کھائی، اور یہ بھی حدیث ہے کہ پورا پورا مہینہ گزر جاتا مکان عالی شان میں چولہے میں آگ نہ جلتی تھی، چند کھجوروں اور پانی پر گزر کی جاتی تھی۔ آپ صلی اللہ تعالی علیہ وآلہ وسلم فرماتے ہیں کہ اے لوگوں، میں چاہتا تو تم سے اچھا کھانا کھاتا، تم سے بہتر لباس پہنتا، لیکن میں اپنا عیش و راحت اپنی آخرت کے لیے باقی رکھنا چاہتا ہوں۔ تو اللہ تعالی ہمیں بھی راضی رکھے، ہمیں ہم شکر گزار بندے رہیں۔ سیدنا موسیٰ کلیم اللہ علی نبینا والی صلاۃ والسلام نے رب عز و جل کی بارگاہ میں عرض کی، اے اللہ تیرے بندوں میں سب سے زیادہ مالدار کون ہے؟ اللہ تعالیٰ نے ارشاد فرمایا، وہ شخص جو میری دی ہوئی چیز پر سب سے زیادہ قناعت کرنے والا ہے، راضی رہنے والا ہے. اور ہمارے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ قناعت، یعنی جو رب نے دیا اس پر راضی رہے، تو قناعت کبھی نہ ختم ہونے والا خزانہ ہے. کیونکہ جب بندہ دیکھے گا ہی اپنے سے نیچے والے کو، پھر موٹر سائیکل پر چڑھنے والا اگر سائیکل والے کو دیکھے گا تو موٹر سائیکل پر راضی رہے گا نا. کرائے کے مکان میں رہنے والا اگر فٹ پاتھ پر لیٹنے والے کو دیکھے گا تو راضی رہے گا نا کہ اللہ کا شکر ہے یار، چلو مکان تو کرائے کا ہے. مطلب یہ ذہن بنے تب نا. یعنی کوئی بھی اگر خلاف مزاج بات ہو جائے، مثال ایک شخص کا شوہر یہ خراٹے لیتا تھا. اب ظاہر ہے یہ ایک ایسا مرض ہے کہ جس جہاں ہو تو حالات بڑھ جاتے ہیں، یہاں تک کہ طلاقیں ہو جاتی ہیں. تو کسی نے اس عورت سے پوچھا کہ تو شکوا نہیں کرتی ہے، تیرے شوہر رات بھر خراٹے لیتے. تو اس نے کہا اللہ کا شکر ہے یہ خراٹے لیتے نا، اس کا مطلب یہ زندہ ہے، اور یہ خراٹے لیتے تو ہمارے میرے پاس ہی ہیں. یعنی میں تو ان باتوں پر اللہ کا شکر ادا کرتی ہوں کہ جو زندہ ہی نہیں ہوگا تو خراٹے کیسے لے گا. تو یہ خراٹے لے رہے ہیں اس کا مطلب میرے شوہر زندہ ہے، اللہ کا شکر ہے. اور یہ خراٹے کہاں لے رہے ہیں؟ کمرے میں لے رہے ہیں نا، تو میرے پاس ہی ہیں، یہ بھی اللہ کا شکر ہے. ورنہ دنیا میں کتنی عورتیں ایسی ہیں جن کے شوہر ان کے پاس نہیں ہوتے ہیں. تو میں ان باتوں پر تو اللہ کا شکر ادا کرتی ہوں. تو بات ہے سمجھنے کی کہ بعض کمزوریوں پر ایک لذت حاصل کریں کہ یا اللہ تیرا شکر. بزرگ کے بارے میں شیخ سعدی فرماتے ہیں نا، شیخ سعدی فرماتے کہ ایک مرتبہ ایسی حالت ہو گئی کہ پہننے کے لیے جوتے نہیں تھے، تو دل میں خیال ہوا کہ دیکھو کیسی غربت تنگ دستی ہوگی کہ آج پہننے کو جوتے نہیں ہیں. تو ننگے پاؤں مسجد کی طرف چل پڑا. جب مسجد کے دروازے پر پہنچا تو ایک فقیر بھیک مانگ رہا تھا جس کے دونوں پاؤں نہیں تھے. میں نے اللہ کا شکر ادا کیا، یا اللہ تیرا شکر ہے میرے پاس جوتے نہیں ہیں، یہ تو پاؤں سے محروم ہے. تو پتہ چلا کہ اگر ہم اپنی کمزوری، اپنی بیماری، اپنی پریشانیوں کا اگر رونا روتے ہیں تو دیکھ تو لیں ایسے حالات، کیا ہم سے زیادہ پریشان لوگ ہیں کہ نہیں ہیں؟ ہم سے زیادہ آزمائش میں لوگ ہیں کہ نہیں ہیں؟ تو اگر مجھے ہے آزمائش، چلو اللہ اس جے وہ تو پنجابی میں کہتے نا کہ جب رب عز و جل میرے دکھوں پر راضی ہے تو مجھے سکھ سے کیا لینا ہے. تو بہرحال میرے میٹھے میٹھے وہ پیارے پیارے اسلامی بھائیوں، ہمارے بزرگان دین اس معاملے میں بڑی پیاری سوچے رکھا کرتے تھے کہ بلکہ کسی نے لکھا، بڑی پیاری بات لکھی کہ ایک بزرگ رحمت اللہ تعالی علیہ مستجاب الدعوات تھے. تو ایک دن لوگوں کے ساتھ بیٹھے تھے، ایک شخص آیا اور اپنی تنگ دستی کا رونا روتے ہوئے کہنے لگا، حضرت بہت پریشانی ہے، میرے گھر میں چار آدمی ہیں کھانے والے، میری آمدنی صرف 5,000 روپے، آپ دعا کریں میری آمدنی میں کچھ اضافہ ہو جائے. حضرت نے دعا کر دی. پھر ایک دکاندار آیا کہ نا حضور، میرے گھر میں چار آدمی ہی کھانے والے، جبکہ کمانے والا میں اکیلا ہوں، مجھے اپنے کام کاج سے 10,000 روپے مہینہ بچتا ہے، خرچہ پورا نہیں ہوتا ہے، آمدنی میں اضافے کی دعا کر دیجئے. وہ بھی دعا ہو گئی. جب وہ چلا گیا تو ایک تاجر آیا کہ لگا، حضرت میرے کنبے میں چار افراد ہیں، میری آمدنی فقط 50,000 روپے، خرچہ پورا نہیں ہوتا ہے، میرے لیے دعا کر دیجئے. وہ بزرگ حاضرین سے فرمانے لگے، لگتا ایسا ہے کہ ہم میں سے کوئی اپنی قسمت پہ راضی نہیں ہے، تینوں کے گھر میں چار چار افراد ہیں، ایک کے 5,000 پورے نہیں ہو رہے، ایک کے 10,000 پورے نہیں ہو رہے، اور ایک کے 50,000 پورے نہیں ہو رہے. اگر انسان خود کو دنیا میں خوش اور عاقبت میں سرفراز رکھنا چاہتا ہے تو اس پر لازم ہے کہ جو کچھ اللہ نے دیا ہے اس پر قناعت کرے، صبر و شکر کرے کہ اس کی برکت سے مالک کریم اس کو زیادہ دے گا. اور یہ بات اگر ہم اپنے ذہن میں بٹھائیں نا کہ میرے نصیب میں جو ہے نا مجھے ملے گا، جیسے ہمارے ایک جملہ کہا جاتا ہے، دانے دانے پہ لکھا ہے، کیا کہتے ہیں، دانے دانے پہ لکھا ہے. اعلی حضرت رحمت اللہ تعالی علیہ سے کسی نے پوچھا कि हजरत ये जो कहते हैं कि दाने दाने पे लिखा है खाने वाले का नाम, तो क्या ये सही है? तो आला हजरत रहमतुल्लाह ताला ने फरमाया कि दाने दाने पे नहीं, बल्कि दाने के हर हर जर्रे पर लिखा है खाने वाले का नाम। फिर आला हजरत ने मिसाल देते हुए फरमाया कि बंगाल के जो लोग हैं ये चावल ज्यादा खाते हैं। एक बंगाली रईस जो है वो चावल खा रहा था, तो खाते खाते अचानक कुछ सांस चढ़ा और एक दाना जो है वो नाक के जरिए से दिमाग पर चढ़ गया। अब उसने बहुत कोशिश की लेकिन वो दाना चढ़ गया ऊपर। तबीबों को दिखाया, इलाज किया, लेकिन दाना नीचे नहीं आया। तकलीफ होती थी, आहिस्ता आहिस्ता आदी हो गया, बहुत अरसा गुजर गया। चंद एक साल के बाद वो बंगाली मुसलमान रईस मदीने पहुंच गए हज या उमरे के लिए। अब हरम शरीफ में बैठे वो कोई औरादो वजाइफ कर रहे थे, अचानक उस बंगाली रईस को छींक आई। जैसे ही छींक आई वो बरसों का रखा हुआ दाना नाक के जरिए से हरम की जमीन पर गिरा। हरम का कबूतर आया, वो दाना उठाकर ले गया। आला ने फरमाया कि ये दाना उस कबूतर का था, अल्लाह ताला ने इसके दिमाग में कई साल तक महफूज रखा, जब वक्त हुआ उसको कबूतर को मिल गया। तो ये अगर हमारी सोच बन जाए ना मेरे मीठे मीठे इस्लाम भाइयों, कि मुझे मेरे नसीब का, मुझे मेरे मुकद्दर का ये मिलेगा, तो इंशाअल्लाह हम अपनी जिंदगी ये बड़ी पुरसकून गुजार सकते हैं। लेकिन एक बात हमेशा याद रखें कि बात चीजें हमारे हाथ में होती हैं, हमारे हाथ में। घर घर का खर्चा इस वक्त सबसे बड़ा प्रॉब्लम है, ये घर का खर्चा पूरा नहीं होता। तो घर का पूरा ना होना ये टेंशन है, आमदनी मेरी कम है। अब आमदनी कम है, आमदनी कम है, अगर इसकी कोई तस्वीर लेकर फिराए सो दाने, मेरी आमदनी कम है, मेरी आमदनी कम है, मेरी आमदनी कम है, मेरी आमदनी कम है, कितने हजार का इजाफा होगा? कुछ नहीं होना है, कुछ नहीं होना है, टेंशन ही टेंशन रहना है। तो कम आमदनी में पुरसकून रहने के चंद तरीके बयान करता हूं, सुनिए। माना राशन, सफरी अखराजात, ट्रांसपोर्टेशन जो होती है, बिजली, किराए के घर में रहते हैं तो इसका किराया, इन सबको लिख लें, इन सबको लिख लें, एक बजट बनाएं कि भाई मेरी आमदनी मिसाल है 10,000 है, मैंने अपना बजट बनाया, खर्चा हो गया 12,000। अब आमदनी कितनी है? 10,000। खर्चा कितना है? 12,000। तो एक तो कोशिश ये होती है कि मेरी आमदनी किसी तरह 12,000 हो जाए। तो निगरान जुना ने एक दफा एक बड़ी प्यारी मिसाल दी कि एक शख्स की आमदनी 10,000 थी, खर्चा था 12,000। उसने कहा कोशिश करता हूं 2,000 की आमदनी बढ़ाता हूं। उसने बहुत जोर मार के अपनी आमदनी 12,000 करवाई, कामकाज किया होगा। अब जैसे ही 12,000 तक पहुंचा, खर्चा पहुंच गया 15,000। फिर उसने दौड़ लगाई कि किसी तरह मेरी आमदनी 15,000 हो जाए। वो खर्च आमदनी लेकर कर गया 15,000, खर्चा हो गया 20,000। तो अब अगर इसी दौड़ में रहेंगे तो इससे बेहतर यह था कि जब आपकी आमदनी 10,000 थी, खर्चा 12,000 था, तो बजाय कि मैं ये कोशिश करूं कि मेरा आमदनी 12,000 हो जाए, कोशिश करके अपना खर्चा 10,000 पे लाओ ना। ये हो सकता है, बाज औकात कुछ ऐसी कैलकुलेशन की जाए, एक तहरीर बनाई जाए कि मेरा जो खर्चा वो है कितना, मेरी आमदनी है कितनी। इसमें घर वालों को भी तावुन करना चाहिए कि घर वाले भी बैठकर बिल आखिर इसका जायजा लें कि भाई आखिर हम अंडरस्टैंड कैसे कर सकते हैं, जब मेरा मेरा आमदनी ही 10,000 है तो मैं कैसे 15,000 का खर्चा कर सकूंगा, जाहिर कर्ज की तरफ जाऊंगा, आजमाइश बढ़ती जाएगी। इसी तरह कि घर वाले जो है ये कमाने वाले पर प्रेशर ना दें, भाई आपको पता है मेरी नौकरी है, मेरी नौकरी में मुझे 15,000 रुपए मिलते हैं। अब घर वाले अगर प्रेशर दें कि भाई लाओ 10,000 रुपए और दिलाओ, भाई कहां से लाए। यानी ऐसा मामला बाज औकात होता है कि इंसान इतना प्रेशर में आता है कि बिल आखिर वो नाजायज तरीके से पैसा हासिल करने की कोशिश करता है। और जब ये माजल्ला ऐसा चस्का किसी को पड़ जाता है ना, फिर उसकी आदत छुड़ाना बहुत मुश्किल हो जाती है। तो ये धोखादही, रिश्वत, हराम रोजी कमाने से अगर घर वालों को बचाना है तो घर वालों को प्रेशर नहीं देना चाहिए। फिर तमाम फैमिली मेंबरान एक बात अगर अपना जहन बना लें, वो ये कि अगर घर के सरबरा का आमदनी कम है और कोई भी ऐसी मामला है जिसमें कुछ तंगी हो गई, अब इसका ये मतलब तो नहीं है ना कि घर में लड़ाइयां करें, एक दूसरे से उलझते रहे, क्या आपस में नाचाकियां करके, आपस में ना इत्तेफाकियां करके, आपस में रंजिशें पैदा करके क्या घर में सुकून पैदा हो जाएगा, टेंशन और बढ़ जाएगा। तो इत्तेफाक और मोहब्बत ये एक ऐसा नुस्खा है कि अगर घर के तमाम अफराद इस मामले में ताने ना दें, ये यूं नहीं करता, ये यूं नहीं करता, नतीजा क्या होगा, दूरियां पैदा हो जाएंगी। और इत्तेफाक और इत्तेहाद ऐसी एक नेमत है कि जिस घर में ये पैदा हो जाए तो उलमा फरमाते हैं अल्लाह ताला उसके रिस्क में बरकत अता फरमाता है। इसी तरह बसा औकात बंदा सोच सोच कर अपने आप को खुद परेशान करता है, मसलन मेरे पास पहनने के लिए कपड़े नहीं है, जूते नहीं है, फुलां ऐसे जूते पहनकर आया है, फुलां के पास ऐसा मोबाइल आ गया। अब कई ऐसे वाकयात हुए हैं, मशीन पर बैठे हुए और वो कागज लगा रहे हैं, या कोई भी ऐसी वेल्डिंग का काम है, कोई ऐसी खतरनाक जगहों पे भी काम करते हैं। अब दिमाग कहाँ है, दिमाग किसी के जूते में फंसा हुआ है, दिमाग ये फंसा हुआ है कि आइंदा हफ्ते हमारे खानदान में शादी है और घर वालों को कपड़े देने हैं। अब वो भट्टी के करीब काम कर रहा है या किसी मशीन के करीब काम कर रहा है, दिमाग कहीं और लगा हुआ है, नतीजा क्या होता है, अचानक उसका मशीन में हाथ आया, पता चला हाथ ही कट गया उसका। यहां तक हुआ कि खतरनाक जगहों पर काम करने वाले जब अपना यही सोच रखते हैं तो पता चला काम करते करते वो भट्टी में चले गए, कोयला बन गए वहां पर। तो अपने आप को खामखा ऐसी चीजों का टेंशन में ले मुबतला करना, ये भी आपकी एनर्जी को जाया करता है। इन चीजों से भी अपने आप को बचाएं। तो मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, जहन अगर ये बन जाएगा ना कि जो मेरे नसीब में है, जो मेरे मुकद्दर में है, वो मुझे मिलना है। वो बड़े बूढ़े बड़ी प्यारी बात कहते थे कि वक्त से पहले और नसीब से ज्यादा ये किसी को मिलता नहीं है। तो बंदे को जब ये जहन बन जाएगा ना तो इंशाल्लाह उसकी जिंदगी ये बड़ी पुरसुकून गुजरेगी। तो मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, एक वाकया भी सुन लीजिए। हजरत सैयदना अय्यूब हम्माल रहमतुल्लाह ताला ले ये नकल करते हैं कि हमारे इलाके में एक नौजवान रहता था, ये बड़ा अल्लाह पर भरोसा करने वाला था, इबादत रियाजत और खासकर तवक्कुल अल्लाह पर भरोसा करने के हवाले से बड़ा मशहूर था, लोगों से कोई चीज ना लेता था, जब भी खाने की हाजत होती तो अपने सामने वो थैली सिक्कों की थैली पाता। इस तरह वो शबो रोज अल्लाह की इबादत करता और उसे गैब से रिस्क दिया जाता। एक दफा लोगों ने उससे कहा, ए नौजवान तू सिक्कों की वो थैली लेने से डर, हो सकता है शैतान तुझे धोखा दे रहा हो, वो थैली उसकी तरफ से हो। नौजवान ने कहा कि मेरी नजर तो अपने पाक परवरदिगार की रहमत की तरफ होती है, मैं उसके अलावा किसी से कोई चीज नहीं मांगता, जब मेरा मौला मुझे रिस्क अता फरमाता है मैं कबूल कर लेता हूं, और बिलफर्ज अगर वो सिक्कों की थैली मेरे दुश्मन शैतान की तरफ से हो तो इसमें मेरा क्या नुकसान, बल्कि मुझे फायदा है कि मेरा दुश्मन मेरे लिए मुसख्खर कर दिया गया। अगर वाकई ऐसा है तो अल्लाह तबारक व तआला उसे मेरा खादिम बनाए रखे, इससे अच्छी बात और क्या हो सकती है कि मेरा सबसे बड़ा दुश्मन खादिम बनकर मेरी खिदमत करता रहे और मैं उसकी तरफ नजर ना रखूं, बल्कि ये समझूं कि मेरा परवरदिगार मुझे दुश्मन के जरिए रिस्क अता फरमा रहा है। और वाकई तमाम जहानों के वही खाली के कायनात रिस्क अता फरमाता है। तो उस अल्लाह पर भरोसा करने वाले नौजवान की ये बात सुनकर लोग खामोश हो गए और समझ गए कि इसको वाकई गैब से रिस्क दिया जाता। तो अल्लाह ताला लोगों के लिए असबाब अता फरमाता है, यानी अगर जो अल्लाह पर भरोसा करता है ना तो अल्लाह ताला उसको अता फरमाता है। जैसे शुरू में भी अर्ज किया गया कि हैवानात परिंदों को जानवरों को कीड़े मकोड़ों को अल्लाह तबारक ताला रिस्क अता फरमाता है। और अमीर अल सुन्नत ने इस जिमन में अपने रिसाले चिड़िया और अंधा सांप इसमें बड़ी प्यारी बात लिखी है कि एक डाकुओं का गिरोह जो है ये डाका डालने की गरज से सफर पर था, एक जगह पर उन्होंने पड़ाव किया जहां कुछ दरख्त भी थे, इसमें एक दरख्त सूखा हुआ था, तो डाकुओं का सरदार उस सूखे दरख्त के नीचे आराम कर रहा था, तो उसने देखा कि एक चिड़िया जो है वो फलदार दरख्त से उड़ी और आकर सूखे दरख्त पर बैठ गई, फिर उड़कर फलदार दरख्त पर चली गई, फिर आकर फिर सूखे दरख्त पर आकर बैठी। यूं उसने कुछ चक्कर लगाए। अब डाकुओं के सरदार को बड़ी हैरत हुई कि यह माजरा क्या है। खैर उसने हिम्मत की, आगे बढ़ा और उस सूखे दरख्त पर चढ़ा तो ऊपर जाकर उसकी आंखें फटी की फटी रह गईं कि एक अंधा सांप मुंह खोले बैठा था वहां पर। वो चिड़िया फलदार दरख्त से खजूर लेकर आती और उस सांप के मुंह में डाल देती। अब डाकू तो रोने लगा, कहने लगा, या अल्लाह जब तूने इसकी आंखें ले ली तो इसकी खिदमत के लिए, इसको रिस्क फराहम करने के लिए चिड़िया मुकर्रर कर दी, और मैं तेरा बंदा होकर तेरे ही बंदों को लूटता हूं। तो हातिफ़े गैब से आवाज आई कि अगर तू तोबा कर तो तोबा का दरवाजा खुला हुआ है। तो वो रोता हुआ कहने लगा, मैंने तोबा की, मैंने तोबा की। अब जब नीचे आया और तो साथी देख रहे कि रो रहा ही है, पूछा माजरा क्या है, तो उसने सारा मामला बताया और कहा कि मैंने इस डाका जनी से तोबा कर ली है। तो साथी कहने के, सरदार जब तुमने तोबा की तो हम भी तोबा करते, सबने तोबा की, और बा इरादा हज अब मक्के की तरफ रवाना हो गए। 3 दिन सफर करने के बाद एक गांव में पहुंचे, एक नाबीना बुढ़िया उस काफले के पास आई और कहने, सरदार का नाम लेकर पुकारने लगी कि इस नाम का भी नौजवान है तुम्हारे साथ। वो नौजवान सरदार आगे बढ़ा, कहने लगा, बोलो मेरा ही नाम है वो। तो वो बुढ़िया अपने घर में गई, एक कपड़े का जोड़ा लेकर आई और कहा कि चंद दिन हुए मेरे नौजवान बेटे का, जो कि बड़ा इबादत गुजार था, उसका इंतकाल हुआ। प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम 3 रातों से मेरे ख्वाब में आ रहे हैं, तुम्हारा नाम लेकर इरशाद फरमा रहे हैं कि वो आ रहा है, ये कपड़े उसको दे देना। उस डाकों के सरदार ने जब सुना तो खुशी खुशी कपड़े लिए, पहनकर मक्का मुकर्रमा की तरफ रवाना हो गया। तो ये अल्लाह की शान है कि जो अल्लाह पर भरोसा करता है और अल्लाह के दिए हुए पर राजी रहता है तो उसकी जिंदगी बड़ी पुरसकून गुजरती है। अब अखराजात कम कैसे हो, इसकी भी चंद बातें सुन लीजिए कि तमाम अगर घर के अफराद इस बात को भी तय कर ले कि घर की खरीदारी करेगा कौन, तो यह भी एक बड़ा अहम फैक्टर होता है कि एक आम शख्स जिसको तजर्बा ना हो चीज लेने का, वो पता चले कि 10 रुपए की चीज 12-15 रुपए में लेकर आता है, और एक ऐसा घर का फर्द होता है जिसको खरीदारी करने की समझ बूझ है, तो खरीदारी करने में भी बाज औकात जो है वो अमाउंट की बचत हो सकती है। तो घर के अफराद अगर ये तय कर लें कि खरीदारी करेगा कौन, तो जो समझदार हो उसको खरीदारी पर मुकरर किया जाए, तो अखराजात में एक बचत की सूरत ये भी है। दूसरा, जो चीज खरीदनी हो उसकी लिस्ट बना ली जाए, और हो सके तो होलसेल मार्केट, यानी ऐसी जगह कि जहां पर हमको कम कीमत में ये चीजें फराहम होती, और इसके लिए भी जाहिर है अगर सोच विचार किया जाए तो ये काम भी हो सकता है। तीसरी बात, शादी ब्याह और दीगर जो हमारे खानदान में रस्म और रवाज के सिलसिले होते हैं, अगर इस पर गौर कर लिया जाए कि क्या हर तकरीब में हम नए कपड़े ही सिलवाएंगे, क्या नए जूते, नए पर्स और इस तरह की सारी चीजें नहीं आएंगी। भाई ठीक है, हम एक नॉर्मल फैमिली से ताल्लुक रखते हैं तो कोई ऐसे मसला नहीं है, हम ये तय कर सकते हैं कि इस बार जो इवेंट आ रहा है इसमें हम इसी तरह के कपड़े और इसी तरह के जूते इस्तेमाल कर लेंगे तो हमारा ये गुजारा हो जाएगा। ये लेकिन ये सब इस सूरत में होगा कि बाहमी अंडरस्टैंडिंग से ये काम किया जाए, वरना ये जहन बनाकर खामा खां का घर में एक हंगामा पैदा हो जाता है, और बाजों का जो औरतों की तरफ से बहुत ज्यादा प्रेशर होता है कि हमें तो ये कपड़े चाहिए, हमें तो ये चीजें चाहिए, नतीजा ये होता है कि घर का माहौल जो है ये बड़ी आजमाइश वाला पैदा हो जाता है। इसी तरह बाहर का खाना दोस्तों के साथ हो या घर वालों के साथ, अगर आप कैलकुलेशन करें कि अगर घर के अफराद कभी घर से बाहर खाना खाते हैं तो पता चलेगा कि 4-5 हजार रुपए का बिल बन जाता है, और यही 4-5 हजार रुपए अगर घर में इस्तेमाल किए जाएं तो पता चलेगा एक टाइम नहीं बल्कि 4-5 दिन का खाना हमारा इससे हो सकता है। तो अगर ये भी अंदाज इख्तियार किया जाए तो तो घर में बचत हो सकती है। जो बच्चे तालीम के लिए जाते हैं, अब जाहिर है हम ये नहीं समझते कि इससे हमारे बच्चों की सेहत पर भी कितना असर पड़ता है। हम कहते हैं भाई इसको 100 रुपए दे दो, इसको 500 रुपए दे दो। अब वो जो अला भला कचरा जो उसको घर से बाहर खाने को मिलता है वो खाएगा, क्योंकि आपने उसको पैसे दिए। अगर उसकी पसंद की चीजें घर ही में बनाकर लंच बॉक्स में रख दी जाए तो ये भी एक तरीका है कि जिससे उससे सेहत भी रहेगी और उसकी मनपसंद चीज भी मुयस्सर आ जाएगी और हमारी अखराजात की बचत भी होगी। इसी तरह डॉक्टर के मशवरे से दूध पीते बच्चों को हो सके तो माएं खुद दूध पिलाएं, कि ये भी एक नया ऐसा कल्चर आम हो गया कि जिससे हमारा घरेलू बजट ये खामखा बढ़ गया, क्योंकि बच्चों को माओं का दूध नहीं पिलाया जाता और बाहर का दूध लिया जाता है जो बहुत ज्यादा महंगे भी होते हैं। बिजली से चलने वाले आलात, इनके इस्तेमाल पर गौर कर लें कि हमारी कई लाइटें ऐसी हैं जो बिला जरूरत जलती हैं। अमीर अहले सुन्नत ने इसका एक रिसाला भी मुरत्तब फरमाया, बिजली कम इस्तेमाल करने के तरीके। उस रिसाले को पढ़कर अगर आप अमल करेंगे तो आप अपने घर के बिजली का बिल जो है ना, इसको भी बहुत हैरत अंगेज तौर पर नीचे ला सकते हैं। इसी तरह कम आमदनी वाले अफराद अपने दफ्तर या जहां काम करते हैं वहां सहूलत से आने जाने की सोच में बाद वक्त क्या करते हैं, महंगे इलाके में घर ले लेते हैं। अब मेरी घर की किराए की गुंजाइश है 10,000 रुपए, अब मैं किसी ऐसी जगह घर जाकर ले लूं जिसका किराया ही 25-30 हजार रुपए हो और वहां पर बाद वक्त मेंटेनेंस के खर्चे आम इलाकों में 500 रुपए महीना है तो वहां पर पता चले 3,000 रुपए महीना है। वहां ये भी खर्चा, ये भी खर्चा, ट्रांसपोर्टेशन का खर्चा। तो इन चीजों पर अगर गौर कर लें और अपना घर किसी मुनासिब इलाके में ले लें तो इससे भी आसानी होगी। तो बहरहाल मेरे मीठे मीठे प्यारे प्यारे इस्लामी भाइयों, हमें कोशिश करके अपने मामलात पर संजीदगी के साथ गौर करना चाहिए ताकि हर हाल में हम अल्लाह की शुक्रगुजारी भी करते रहें और उसके मुताबिक अपनी जिंदगी गुजारें, अपने बच्चों को भी इसी तरह की तालीम और तरबियत दें। अल्लाह ताला हम सबको अमल करने की तौफीक अता फरमाए।